यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 14 जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। लकडाउनको प्रभावकारी कार्यान्वयन तथा लकडाउनका बेला सर्वसाधारणले झेल्नु परेका समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारका मन्त्रीहरूसँग छलफल। सीमामा कडाई गर्न र घर जान हिँडेर बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्तेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउवाको सुझाव। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गणतन्त्र चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे नियुक्त। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,50,000 नाग्यो। समाचार विस्तारमा। नेपालमा हिजो कोरोना भाइरसको संक्रमण थप 14 जनामा एकै दिन देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले उदयपुरमा 12 र चितवनमा 2 जनामा परीक्षणका क्रममा संक्रमण देखिएको बताउनुभयो। नेपालमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो। यसअघि छिटफुट रूपमा परीक्षणका क्रममा संक्रमित भेटिएका थिए। यो सँगै संक्रमितको संख्या 30 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक गत माघ 9 गते र दोस्रो पटक गत चैत्र 10 गते विदेशबाट आएका व्यक्तिमा संक्रमित देखिएको थियो। उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो। यसअघि गत मंगलबार पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने 2 जनामा संक्रमण देखिएको थियो। सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार उदयपुरमा संक्रमण देखिएका सबै पुरूष रहेका र तिनीहरू नूरी मस्जिदमा रहेका थिए। यसै गरी चितवनमा आमा छोरालाई संक्रमण देखिएको उहाँले बताउनुभयो। 14 जना नयाँ संक्रमितका बारेमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले ती संक्रमितको सम्पर्क भइरहेको बताउनुभयो। उहाँहरू दुवै बेलायतबाट गत चैत्रको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आउनु भएको थियो। द्रुत जाँच ऱ्यापिड डायग्नोस्टिक टेस्ट गर्ने क्रममा गत बुधबार आमालाई शंकास्पद देखिएपछि सँगै आएका 2 छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेशन कक्षमा राखिएको थियो। आधिकारिकका अनुसार बिहिबार उक्त प्रयोगशालामा 2 पटकसम्म स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि आमा र 1 छोराको स्वाब काठमाडौँ पठाइएको थियो। उहाँहरूमा कोरोना संक्रमण देखिएपछि जिल्ला उच्च सतर्कता अपनाइएको छ। उदयपुरको त्रियुगा नगरपालिका 3 भूलके स्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित 12 जना भारतीय सहित 16 जनालाई उपचारका लागि कोशी अस्पताल कोविड उपचार केन्द्र विराटनगर लगिएको छ। उनीहरूलाई 4 वटा एम्बुलेन्समा 12 संक्रमित भारतीय नागरिक सहित 16 जनालाई लगिएको उदयपुर प्रहरी प्रमुख वीरबहादुर बुढा मगरले बताए। एसपी बुढा मगरका अनुसार मस्जिदमा सँगै बसेका अन्य 4 जना नेपाली नागरिक समेत 16 जनालाई अस्पताल लगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास तालवाटारमा हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मन्त्री परिषदका सदस्य सहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको बैठकपछि परराष्ट्र प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण फैलिँदै गए पनि नेपालमा फैलिन नदिई नियन्त्रणमा राख्ने काम सरकारले चालेको कदम प्रभावकारी रहेको विषयमा छलफल भएको थियो। बैठकमा कोरोना रोकथाम समितिले कोरोना फैलिन नदिन प्रभावकारी रूपमा काम गरिरहेको र थप फैलिन नदिन लकडाउनलाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको मन्त्री गेवालीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लामो समयको लकडाउनका कारण ठूलो संख्याका नागरिकहरू पैदल हिँडेर गन्तव्य तय गरिरहेको अवस्थामा सरकारबाट निमुखा जनताको भर्तेक हुन नसकेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाले संकटका बेला निमुखा जनताको भर्तेक गर्न सरकारलाई सुझाव दिनुभयो। सभापति देउवाले काठमाण्डौमा श्रम गरिरहेका र लकडाउनका कारण अलपत्र परेका श्रमिकहरूलाई काठमाण्डौमै खाने बस्ने व्यवस्था गर्न तथा सुरक्षित अवस्थामा राख्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसैबीच कंग्रेस सभापति देउवाले लकडाउनका कारण काठमाण्डु लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई पनि आग्रह गर्नु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर 24,253 जनामा कोरोना परीक्षण भएको जनाएको छ। घाँटीको स्वाब परीक्षण गर्ने पीसीआर विधिबाट 7,688 र रगत परीक्षण गर्ने छिटो विधिबाट 16,565 जनाको नमूना परीक्षण गरिएकोमा 16 जना बाहिर अन्यमा संक्रमण नभएको मन्त्रालयले जनाएको छ। विभिन्न जिल्लामा छिटो विधिबाट परीक्षण गर्दा केही पोजिटिभ नतिजा आए पनि पीसीआर मेसिनबाट पुनः परीक्षण गर्दा उनीहरूमा संक्रमण नपाइएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले गएको 24 घण्टामा 4,822 जनाको नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको जानकारी दिनुभयो।
नियमित खोप सेवा, सुरक्षित मातृत्व सेवा, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआईभीको विरूद्धका औषधिहरू सेवन गर्ने सेवा लगायतका विभिन्न आधारभूत सेवाहरू केही स्थानहरूमा अवरूद्ध भएको गुनासोमा यस मन्त्रालयको ध्यान आकर्षण भएको छ। यस सम्बन्धमा हालै जारी गरिएको COVID-19 महामारी सन्दर्भमा कोविड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जुन जारी गरिएको छ, त्यो निर्देशिकामा पनि यस सम्बन्धी उपचार गर्ने अस्पतालहरू बाहेक अन्य अस्पतालहरूले नियमित रूपमा यस्तो किसिमको आधारभूत स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उल्लेख गरिएकै छ। तसर्थ हरेक स्थानीय तहमा रहेका हेल्थ पोस्टहरू, प्राथमिक अस्पतालहरू, प्राथमिक स्वास्थ्य केन्द्रहरू मार्फत नियमित रूपमा यस किसिमका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिरहन यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ।
हाल देशभर 4,607 जना क्वारेन्टाइनमा रहेका र सम्भावित संक्रमित अर्थात रेड जोनमा रहेका 251 जनाको कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज ललितपुरको पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरिएसँगै 14 स्थानमा यस प्रविधिबाट कोरोना परीक्षण हुनेछ। मन्त्रालयका अनुसार यसअघि परीक्षणका लागि सबै प्रदेशमा 5,000 दरले ऱ्यापिड डायग्नोस्टिक टेस्ट किट पठाइएकोमा आवश्यकता अनुसार थप 30,000 किट पठाइएको छ। कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएस अध्ययनरत 34 जना चिकित्सकलाई सुदूरपश्चिम प्रदेशमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै मानिसहरू घर आएकाले परीक्षणको गति बढ़ाउन थप जनशक्ति आवश्यक परेकाले एक महिनाका लागि थप चिकित्सक पठाइएको हो। स्वास्थ्य मन्त्रालयले कतिपय स्थानमा संक्रमणको कारण देखाई आधारभूत स्वास्थ्य सेवा सुचारू नभएकोमा ध्यान आकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचार हुने बाहेक अन्य स्वास्थ्य अस्पताल तथा स्वास्थ्य संस्थाबाट नियमित प्रवाह गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित खोप, सुरक्षित मातृत्व, नवजात शिशु उपचार, परिवार नियोजन, क्षयरोग, मलेरिया र एचआईभीको औषधि वितरण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्न आग्रह गर्नुभयो। आधारभूत स्वास्थ्य सेवा प्रभावका लागि आवश्यक पर्ने औषधि तथा उपकरण स्वास्थ्य सेवा विभागबाट व्यवस्था हुने र सेवा दिने क्रममा भीड़भाड़ नगर्न मन्त्रालयले सम्बद्ध सबैमा अपील गरेको छ। मीडिया ब्रिफिङमा फोक्सो रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले लक्षण नदेखिएका व्यक्तिबाट पनि कोरोना सर्ने भएकाले सतर्कता अपनाउँदै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। डाक्टर कार्कीले क्वारेन्टाइन भुक्तान गरे का व्यक्तिमा पनि संक्रमण देखिन सक्ने र परिवार तथा समुदायमा फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गर्नुभयो।
क्वारेन्टाइनमा बस्यो, अब क्वारेन्टाइनमा बस्दाखेरि टेस्ट गरियो, टेस्ट गर्दाखेरि पनि चाहिँ देखा परेन भनेर चाहिँ एकदम मलाई त ल ठिक भएछ भनेर चाहिँ त्यो सतर्कतालाई छोडेर जथाभावी गर्नु भएन। किनभनेदेखि उसलाई संक्रमण नभएको होला, तर त्यो ऊ पनि संक्रमित हुन सक्छ नि त संक्रमण भएको मान्छेबाट। त्यसकारण क्वारेन्टाइनबाट मुक्त हुने बित्तिकै चाहिँ मलाई अब एकदमै केही पनि हुँदैन भन्ने खालको हामीले त्यसमा लापरवाही गर्नु जाति हुँदैन, त्यसले आफूलाई चाहिँ जोखिममा पार्न सक्छ।
स्वास्थ्य मन्त्रालयले कुल 16 जना संक्रमित मध्ये 1 जना अघि नै निको भएर घर फर्किएको र उपचाररत 15 जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा हिजो अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले गाउँ फर्कन भनेर हिँडेर बाटोमा अलपत्र परेका व्यक्तिलाई निशुल्क यातायात व्यवस्था गरी गन्तव्यमा पुर्याउन र शंकास्पदलाई क्वारेन्टाइनमा राख्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा काठमाडौँदेखि आफ्नो गाउँ फर्कन चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन र त्यसको लगत राख्न समेत भनिएको छ। संक्रमणमा परेका, रोजगारी गुमाएका र मानसिक रूपमा तनावमा रहेका व्यक्तिलाई उचित मनोपरामर्श सेवा दिनु र गाउँ वा स्थायी ठेगानामा पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण गराउनु र जिल्ला अस्पतालमा समेत आईसीयू र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संरचनाको विस्तार गर्न आदेशमा भनिएको छ। सर्वोच्च अदालतले सम्भावित जोखिमलाई ध्यानमा राखेर कोरोना परीक्षण विस्तार गर्न र जनघनत्व धेरै भएका स्थानमा तत्काल परीक्षणको मात्रा बढ़ाउन आदेश दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा 282 बमोजिम मन्त्री परिषदको सिफारिशमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले हिजो विज्ञप्ति मार्फत राजदूत नियुक्तिबारे जानकारी दिनुभएको हो। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्व मन्त्री पाण्डेलाई नियुक्तिका लागि सिफारिश गरेकोमा उहाँले संसदीय सुनवाई पूरा गरिसके सक्नु भएको छ। राष्ट्रपति कार्यालयलाई चालू आर्थिक वर्षका लागि विनियोजित विभिन्न शीर्षक अन्तर्गत 9,50,00,000 रूपियाँ सरकारको संघीय संचित कोषमा जम्मा हुने भएको छ। राष्ट्रपतिको कार्यालयबाट हिजो प्रकाशित विज्ञप्ति अनुसार विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस COVID-19 कारण उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाइएको हो। राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको अवधिमा अति आवश्यक काम गर्ने चिकित्सकलाई कुटपीट गर्ने दोषीलाई कार्यवाही गर्न माग गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानून बमोजिम कार्यवाही गर्न, घाइतेको निशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आग्रह गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपीट र दुर्व्यवहारले जनस्वास्थ्यको हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न समेत विज्ञप्तिमा माग गरिएको छ। लकडाउन उल्लंघन गरेको आरोपमा यही वैशाख 3 गते त्रिवी शिक्षण अस्पताल महाराजगंजका चिकित्सक डाक्टर शम्भु खनाल, डाक्टर तेज प्रकाश शाह र डाक्टर विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपीट तथा दुर्व्यवहार गरेको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषाल र साथै प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गर्ने निर्णय भएको छ। मन्त्री भूषाल र साथै प्रदेशका मन्त्रीहरूसँग भिडियो मार्फत बैठक गरी उक्त निर्णय गरिएको हो। बैठकले बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र सबै प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्यसमूहबीच अझ बढ़ी समन्वय गर्ने निर्णय गरेको छ। त्यस्तै कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी र बिक्री वितरणलाई अझै सहज बनाउन संघीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने, प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आकलन र राहतको प्रस्ताव शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले संघीय कृषि मन्त्रालयमा उपलब्ध गराउने निर्णय भएको बताइएको छ। लकडाउनको बेलामा पनि निश्चित शर्तहरू तोकेर विकास निर्माण आयोजनाको काम निरन्तर रूपमा गर्न स्थानीय प्रशासनले अनुमति दिए पनि पर्वतमा आयोजनाको काम पुनः सुचारू हुन सकेको छैन। कामदारको अभाव, नदीजन्य पदार्थ र निर्माण सामग्रीको उपलब्धता सहज नहुँदा ठूलादेखि साना विकासिक आयोजनाको काम अहिले ठप्प छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
राष्ट्रिय गौरवका ठूला आयोजनादेखि सानातिना विकासे आयोजना कुनैको पनि काम शुरू हुन सकेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी,
त्यो सूचनामा 6 बुँदा छ होइन, त्यो 6 बुँदाहरू चाहिँ मिट भयो भने चाहिँ र यो हाम्रो चाहिँ यस्तो अवस्था छ भनेर त्यो अनुसारको सबै डकुमेन्टहरू पेश गर्नुभयो भने निश्चित समयका लागि चाहिँ यति समयदेखि यति समयसम्म काम गर्ने भनेर अनुमति पाउनु चाहिँ सक्छ। तर फोनमा चाहिँ हामीले काम गर्दछौँ, यसो गर्छौँ, उसो गर्छौँ भनेर अनौपचारिक कुरा त गर्नुभएको छ धेरै नै होइन, त्यति अझसम्म त्यसरी चाहिँ क्राइटेरिया मिट गरेरै काम गर्छ
जिल्लामा राष्ट्रिय गौरवका दुई ठूला सड़क आयोजनादेखि प्राथमिकता प्राप्त आधा दर्जन आयोजना छन्। 14 ग्रामीण सड़कको कालोपत्र गर्ने काम पनि बीचमै रोकिएको छ। प्रशासनले अनुमति दिए पनि निर्माण सामग्रीको अभाव र कामदार नहुँदा रोकिएको काम सुचारू गर्न समस्या भएको बताउनुहुन्छ लामा कन्स्ट्रक्सनका प्रतिनिधि गोविन्द भुसाल।
कामदार त काम त बाहिर ल्याउन मिल्दैन, त्यहाँ भएका 15-20 जना छन्, त्यसले गर्दैछन्। 300 काम हुने भएन, के अरू अरू काम पनि हुन्छ। जुन स्पिडले हुन सक्ने हो त्यो त कसरी होला र होइन।
अहिले लकडाउनका कारण हार्डवेयर सामग्रीको ढुवानी रोकिएको छ भने त्यस्ता सामग्री पाउने पसल बन्द छन्। स्टक रहेका सामग्रीले एक हप्ता काम चलाउन सक्ने स्थिति मात्रै रहेकोले दोधारमा रहेको बताउनुहुन्छ मध्य मोदी जल विद्युत आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्य।
सबभन्दा ठुलो बाल बगिचीहरू केही हदसम्म, अनि त्यसपछि अरू हुन्छ सर, अब सानो कम्पोनेन्टले कहिले बिग्रिन्छ, अब यो पम्पहरू डिवाटरिङहरूको लागि पम्पहरू हुन्छ होइन, कोही रिपेयर गर्ने कोही नयाँ ल्याउने, अब यस सँगसँगै अब 7-10 दिनलाई चल्ने त छ, तर त्यति करिब चल्ला जस्तो लाग्छ हामीलाई। सो त्यो कुराले गर्दा फुल स्विमिङमा जान नसके पनि सानो स्किलको कामहरू चाहिँ गराउन सकिन्छ।
लकडाउन अघि नै काममा आबद्ध मजदुरहरू घर फर्किएका छन्। कतिपय आयोजनाका मजदुर घर जान नपाएर यही रोकिएका छन्। घर जान नपाएका मजदुरहरू खोजेर काम सुचारू गर्ने तयारीमा रहेको सुनाउनुहुन्छ मध्यपाड़ी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगर।
राष्ट्रिय गौरवका योजनाहरूमा सम्भव भएसम्म घर जान नपाएका साइट नै भएकाहरूबाट चाहिँ सम्भव भयो भने काम अगाडि बढाउने भन्ने कुरा आएको हुँदा त्यही आधारमा चाहिँ हामीले जस्तो उता कास्कीतिर पनि बढाउन कोसिस गरेका छौँ। केही लेबरहरू आउँदा चाहिँ फसेका छन् होइन, यही पर्वतमा पनि केही लेबरहरू चाहिँ घर जान नपाएर यतै हुनुहुन्छ, उहाँहरूबाट चाहिँ हामीले कति सम्भव हुन्छ काम गराउने कोसिस गर्दैछौँ।
प्रशासनले श्रमिक र अन्य जनशक्तिहरू अनिवार्य रूपमा कार्यस्थलभित्रै रहनुपर्ने, उनीहरूलाई आवास र खानाको व्यवस्था कार्यस्थलभित्रै गर्नुपर्ने, कार्यस्थलबाट बाहिर जान र कार्यस्थल बाहिर रहेका परिवारका सदस्य लगायत कुनै पनि व्यक्तिहरूसँग सम्पर्कमा आउन नदिने शर्त पालना भए मात्रै काम गर्न अनुमति दिने भनेको छ। प्रशासनले अनुमति दिए पनि कामदार र निर्माण सामग्रीको अभावले विकास निर्माणका आयोजनाको काम सुचारू गर्न समस्या देखिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
त्यो भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोविड 19 को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि कर्णाली प्रदेशसभाको 5 हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेपालको संविधानको धारा 183(2) बमोजिम गएराती 12 बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। निकै छोटो समयमा प्रयोग गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित झापाका चिया बगान तथा प्रशोधन कारखाना स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सञ्चालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्लाधिकारी उदय बहादुर राणाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो। वैशाख 7 गतेदेखि हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने लगायतका सबै काम हुने गरी बगान तथा प्रशोधन कारखाना सञ्चालन गर्ने निर्णय भएको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो। बागमती प्रदेशको कोविड 19 संकट व्यवस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष एवं प्रदेशका मुख्यमन्त्री ढोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक र भौतिक दूरी कायम गरी कृषि कार्य गराउन प्रेरित गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले कृषिका लागि चाहिने मलखाद एवं बिउ बीजन उपलब्ध गराउने निर्णय समेत गरेको छ। बैठकले प्रदेशमा बढ़ीको कोरोना परीक्षण गराउने निर्णय गरेको हो। विदेशबाट आएका एवं प्रभावित व्यक्तिको खोजी गरी द्रुत जाँच ऱ्यापिड डायग्नोस्टिक टेस्ट गर्ने र आवश्यक परे पीसीआर टेस्ट गर्ने निर्णय भएको छ। मन्त्री ढुंगेलका अनुसार राहत वितरणलाई पारदर्शी बनाउन राहत प्राप्त गर्नेको विवरण प्रकाशित गर्ने तथा वेबसाइटमा राख्ने निर्णय पनि भएको छ। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोविड 19 को प्रतिकार्य तथा रोकथामका लागि जारी बन्दाबन्दी सफल पार्न र पशुपंक्षी तथा कृषि उपजमा देखा परेका समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। प्रदेश कृषि मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डितको संयोजकत्वमा कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाया, पशुपंक्षी विकास निर्देशनालयका निमित्त निर्देशक खड्ग सिंजाली, पशुपंक्षी महाशाखाका प्रमुख दीपक भण्डारी र कृषि महाशाखाका प्रमुख बखत खड्का सदस्य रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले बन्दाबन्दीको समयमा कर्णालीका किसानले उत्पादन गरेका दुग्ध, तरकारी, फलफूल र पशुपंक्षी जन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिजो एकै दिन 2,58,27,194 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले हिजोसम्म 2,07,46,38,980 संकलन भएको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले आफू खुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्री परिषद बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघ संस्थाले सोझै समुदायमा पुगी राहत वितरण गर्न पाउने निर्णय गरेको हो। आफू खुशी राहत बाँड्दा वास्तविक पीड़ितले नपाउने र कोरोनाको जोखिम बढ़ने अवस्थालाई मध्यनजर गर्दै राहत रकम वा सामग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराई स्थानीय तहबाट मात्र वितरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सुचारू राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। लकडाउनको समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसूल भुक्तानी नगरेका कारण सेवा अवरूद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसूल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टरनेट सेवा अवरूद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ। प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरूको इन्टरनेट सेवा समेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी दिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न पटक पटक साबुन पानीले हात धुन सुझाइएको छ। ओखलढुङ्गाका अधिकांश गाउँमा पनि हात धुनुपर्ने सन्देश पुगेको छ, तर हाल हात धुन पर्याप्त पानी भने पुग्न सकेको छैन। खानेपानीको अभाव झेलिरहेका ओखलढुङ्गाका कतिपय ठाउँका स्थानीयहरू पटक पटक होइन एक पटक पनि राम्रोसँग हात धुन पाइरहेका छैनन्। एकगाग्रो पानी बोक्न घण्टौं हिँड्नुपर्ने बाध्यता स्थानीयले बेहोरिरहनु परेको छ। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको रिपोर्ट।
हामी दिउँसो बेलुका 3 पटक अनिवार्य साबुन पानी हात खुट्टा चाहिँ मिची मिची धुने
अनि नियमित साबुन पानीले हात धुनु होला।
अहिले गाउँ गाउँमा स्थानीय सरकारका प्रतिनिधिले यसरी हात धुने तरिका सिकाइरहेका छन्। हात धुनुपर्छ भनेर जानेकाहरूले पनि पानी अभावका कारण सरसफाईमा ध्यान दिन सकेका छैनन्। सिद्धिचरण नगरपालिका 2 का राजकुमार कटवाल।
पानीको अब अत्याधिक होइन लास्टी समस्या भएको अवस्था छ। 20 मिनटमा 25-25 मिनटमा अब यसरी मैले नियमित रूपमा हात धुनु पर्ने भन्ने ठाउँमा खाने पानीको समय उपलब्ध छैन, हात कहाँबाट धुने।
ओखलढुङ्गा जिल्लाको चम्पादेवी, चिसङखुगढी र मानेभन्ज्याङ गाउँपालिकाका अधिकांश बस्ती र सिद्धिचरण नगरपालिका सहित सुनकोशी, मोलुङ र लिखु गाउँपालिकाका केही बस्तीमा खानेपानीको चरम अभाव छ। कोरोनाको संक्रमण फैलने भन्दै सरकारले लकडाउन घोषणा गरेर घर बाहिर ननिस्कन भनेको छ, तर ठूलाछापका स्थानीय महिलाहरू भने एक गाग्री पानीका लागि 45 मिनट पर गएर पन्धेरामा घण्टौं लाइन बस्न बाध्य छन्। स्थानीय धनकुमारी बस्नेत।
पानी सुकेर हामीले पाइन, बल्ल 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 यो ओखेनीको पानी आउँछ, 2 गाग्री आउन पाउँदैन, 10-11 वर्षहरू बस्दा त्यहाँबाट पानी नै नपाउने भयौँ। पिउने पानी त छैन, एउटा दुईवटा वस्तु पालेका छन् तिनलाई पियाउने पानी पनि पाइएन। अब हामीले मान्छेले पकाएर खाने पिउने पानी त पाइएन, केले साबुन पानीले धुनु पाएको? हामी अब 1 गाग्री पानी कुरेर घरमा ल्याउनको लागि तपाईँको 1 घन्टै पर्खिनु पर्छ एकजनाको पानी भर्न 1 गाग्री।
धेरै ठाउँमा मुहान छैन, भएका ठाउँमा मुहानदेखि चुहानसम्म पाइप र ट्याङ्कीको राम्रो व्यवस्थापन नगर भरिँदा धारामा पानी झर्दैन। चम्पादेवीको पलापु सिद्धिचरण नगरपालिकाको तलुवा ठुलाछाप त्रिशंकुगढ़ीको भदौरे पोखरे सुनकोशीको सिस्नेरी माने भन्ज्याङको थाक्ले केतुके सहितका गाउँमा 100 भन्दा बढी घर भएका ठाउँमा एउटा एउटा मात्रै धारो छ। त्यहाँका उपभोक्ताले प्रति परिवार 2-3 गाग्री पानी बाँडेर खाने गरेका छन्। निसंकेका वीरबहादुर कटवाल:
घरको 3 गाग्री सम्म पानी आउँदा तपाईँहरूलाई पानी थाप्न पाइँदैन। त्यो भन्दा बढी पानीको आवश्यकता तपाईँ घरकै टोलबाट कम्ती पनि 45 मिनट दूरी पर गएर तपाईँ बोकेर ल्याउनुपर्छ। अनि अब खाने पानीकै समस्या छ, त्यो अब हात धुने सरसफाइको लागि त झन् परको कुरो भइगयो।
नदी किनारका स्थानीयले ट्र्याक्टरमा पानी बोकेर खाँचो टार्न थालेका छन्। सर्वसाधारण उपभोक्ता मात्रै होइन स्थानीय सरकारका प्रतिनिधिहरू नै अभावमा गुज्रिएका छन्। आफूहरू अभावसँगै अन्यलतामा परेको बताउनुहुन्छ सिद्धिचरण नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला कटवाल:
पिउने पानी नै छैन, बिचराहरूले हात कहाँबाट धुने? सुक्खा क्षेत्रका जनप्रतिनिधिहरू सबै नगरपालिकालाई पनि पत्र लेख्नु भएको छ।
सुनकोशी गाउँपालिका वडा नम्बर 4 सिस्नेजीका सर्वसाधारण दिनहुँ वडा कार्यालयमा पुगेर खाने पानीको माग गरिरहेका छन्। तर तत्काल खाने पानी व्यवस्था गर्ने सम्भावना नरहेको बताउनुहुन्छ वडा अध्यक्ष कुमार बहादुर राई:
हजुर, खाने पानी त समस्या नै छ सर। सफा हुने कपडा धुने मुखले जिउ नआउने, हात खुट्टा धुने मुखले पानी छैन भनेदेखि मुखले अब गाह्रो भइरहेको छ। त पानी छैन मुखले खाने पानी नै मुखले हकारहरू मुखले मचिरहेको छ।
खाने पानी अभावमा गाउँ छाडेर हिँडेका सर्वसाधारण शहरमा कोरोनाको त्रास बढेपछि फेरि गाउँ फर्किएका छन्। विगतमा थोरै पानीले खाँचो टारे पनि अहिले सबैजसो मानिस गाउँ फर्किएपछि अभाव झन बढेको छ। जनताको घर दैलोमा रहेको स्थानीय सरकारले संकटमा गुज्रिएका नागरिकलाई यो बेला हात धुने सन्देश मात्रै होइन खाने पानीको सहज सुविधा दिन पनि सक्नुपर्छ। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
संयुक्त अधिराज्य बेलायतले नेपालमा रहेका आफ्ना 228 नागरिकलाई हिजो स्वदेश फर्काएको छ। 5 बालबालिका सहित 228 यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायती विमान फर्किएको विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो। लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले स्वदेश फर्काएको हो। यसअघि गत चैत्र 26 र चैत्र 28 गते पनि टिटान एयरवेजले बेलायती नागरिक लगेको थियो। गैरावासीय नेपाली संघ एनआरएनएले देशका विभिन्न 7 अस्पताललाई 125 थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ। बालुवाटार स्थित संघको सचिवालयबाट आज पीपीई हस्तान्तरण गरिएको गैरावासीय नेपाली संघले जनाएको छ। संघले प्रदेश नम्बर 2 नारायणी अस्पताललाई 25 थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई 20-20, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई 10-10 थान पीपीई हस्तान्तरण गरेको हो। यस्तै बागमती प्रदेश स्थित केन्द्रीय कारागार अस्पताललाई 15 र भरतपुर क्यान्सर अस्पताललाई 25 थान पीपीई उपलब्ध गराइएको संघको सचिवालयले जनाएको छ। नेपाली कंग्रेस मुगुका सभापति खड्गबहादुर साई नेतृत्वको प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहितका उच्च अधिकारीहरूसँग हिजो भेट गरी कर्णालीमा आइसोलेशन वार्ड विशेषज्ञ सहितको विभिन्न व्यवस्थापन गर्न माग गरेको छ। मुगुमा शीघ्र गतिको परीक्षणबाट एकजनामा पोजिटिभ पाइएपछि जोखिम बढ़ेको भन्दै प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्रालयलाई विभिन्न 8 बुँदे सुझाव दिएको सभापति साईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको एपिसेन्टर अब अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। गत हप्तादेखि कोरोना भाइरस संक्रमितको संख्या वहात्तै बढ़ेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो। कोरोना भाइरसका कारण हालसम्म अफ्रिकामा करिब 1,000 मानिसको मृत्यु भइसकेको छ भने 18,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। अफ्रिकामा संक्रमितको संख्या यूरोपको तुलनामा अति नै न्यून भए पनि अफ्रिकामा यस महामारीसँग जुझ्न पर्याप्त भेन्टिलेटर नभएको विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ। यसैबीच महामारीबाट निकै प्रभावित अवस्थामा रहेको अमेरिकामा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आर्थिक अवस्था गिर्न नदिन छिट्टै नै लकडाउन खुकुलो पार्ने बताउनु भएको छ। हाल कोरोनाको एपिसेन्टरका रूपमा रहेको अमेरिकामा संक्रमितको संख्या 680,000 नाघिसकेको छ भने 34,723 जनाको ज्यान गइसकेको छ। कोरोना भाइरसका कारण 4,000 भन्दा बढ़ीले कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या 1,54,000 नागेको छ। विश्वमा 22,50,000 बढ़ी मानिस कोरोना संक्रमित भएका छन्। 5,71,577 जना भने निको भएका छन्। अमेरिका सबैभन्दा बढ़ी प्रभावित भएको छ। अमेरिकामा संक्रमितहरूको संख्या 7,09,735 छ भने मृतकको संख्या 37,150 नागेको छ। यसैगरी इटलीमा 22,745, स्पेनमा 20,002, फ्रान्समा 18,681, बेलायतमा 14,576 जनाको मृत्यु भएको छ। भारतमा 486 मृत्यु भएको छ भने 14,352 जना संक्रमित छन्। कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै साउदी अरेबियाले रमादान र ईद उल फितरको प्रार्थना घरमै बसेर गर्न देशमा मुस्लिम धर्मावलम्बीहरूलाई आह्वान गरेको छ। मस्जिदमा जम्मा भएर प्रार्थना गर्दा कोरोना भाइरसको जोखिम उच्च हुने भन्दै साउदी अरेबियाका धार्मिक परिषदका प्रमुख शेख अबुल्लाजिज अल शेखले उनीहरूलाई घरमै बसेर रमादान र ईदको प्रार्थना गर्न आग्रह गर्नुभएको हो। यसैबीच पपुआ न्युगिनीका प्रधानमन्त्री जेम्स मरापेलाई कोरोना भाइरसको पुष्टि भएको छ। प्रधानमन्त्री मरापे कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आउनुभएको आशंका गरिएको छ। हाल उहाँ सेल्फ आइसोलेशनमा हुनुहुन्छ। अब मौसम। आज देशभर सामान्यदेखि आंशिक बदली भई पूर्वी र मध्यसँगै पश्चिमी भागका केही स्थानहरूमा हावाहुरी चट्याङ र मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.2 डिग्री सेल्सियस, वर्षा 3.7 मिलिमिटर र सापेक्षिक आर्द्रता 96% रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा थप 14 जनामा कोरोना संक्रमण पुष्टि। यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। लकडाउनको प्रभावकारी कार्यान्वयन तथा लकडाउनका बेला सर्वसाधारणले झेल्नु परेका समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारका मन्त्रीहरूसँग छलफल। सीमामा कडाई गर्न र घर जान हिँडेर बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउवाको सुझाव। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गणतन्त्र चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे नियुक्त। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,50,000 नाग्यो। हवस्त, बिहान 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।